نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين. ابن تیمیہ رحمۃ اللہ علیہ فرماتے ہیں اگر کسی نے دیکھنا ہے کہ رمضان کی عبادت قبول ہوئی یا نہیں تو اس رمضان کے بعد والے اعمال کو دیکھیں. اگر رمضان کے بعد بھی اعمال جو نیک تھے وہ جاری رہتے ہیں جیسا کہ رمضان میں تھے تو سمجھ لو کہ رمضان کی عبادت قبول ہوئی. تبھی تو اللہ تعالیٰ نے نیک اعمال کرتے رہنے کی توفیق دے دی ہے. تو ہمیں جتنی بھی ہم کام کر رہے ہیں اس وقت رمضان میں ان کو جاری رکھنے کی کوشش کرنی ہے. گو کہ اتنے نہیں کر سکتے لیکن ہر کام, مثلا آپ کا قرآن کی تلاوت کرنا ہے, مثال کے طور پہ آپ کا قیام اللیل ہے, مثال کے طور پہ آپ کا روزہ ہے, تو اس کو کسی نہ کسی فارم میں یعنی کم کر لیں گے لیکن جاری ضرور رکھیں گے. ایسا نہیں ہونا چاہیے کہ اگلے رمضان تک ہم ویٹ کریں ان اعمال کو کرنے کے لیے. یعنی کوانٹیٹی کم کر دیں گے مگر ہر عمل کو نیت کر لیں کہ ہم نے کنٹینیو کرنا ہے. ہم جو بھی تھوڑی بہت کچھ کر سک رہے ہیں اس کو جاری رکھنے کی صورت یہی ہے کہ ہم ابھی سے پلان کریں, ابھی سے ہم اس چیز کا ارادہ کر لیں, نیت کر لیں. اور تزکیے کا جو ہم نے یہ سلسلہ شروع کیا ہے کہ ہم نے اپنے نفس کو پاک کرنا ہے, اپنے نفس پہ کنٹرول کرنا ہے, تو اس میں بھی ہر رات جو آپ اپنے آپ کو کچھ کوسچنز دیتے ہیں اور ٹیسٹ کرتے ہیں, اپنے آپ کو خود اپنی عدالت میں کھڑا کرتے ہیں, تو اس کو بھی آگے جاری رکھنا ہے ہم نے. دیکھیں یہ وقت کچھ کر لینے کا ہے, یہ ہیروں سے زیادہ قیمتی اوقات ہیں. ایک قافلہ سفر کے دوران ایک اندھیری سرنگ سے گزر رہا تھا, ٹنل سے گزر رہا تھا, تو ان کے پیروں میں کچھ کنکریاں چبھنے لگی. کچھ لوگوں نے اس خیال سے کہ کسی اور کو نہ چبھ جائیں نیکی کی خاطر اٹھا کے جیب میں رکھ لی, کچھ نے زیادہ اٹھائیں کہ چلو بھلا ہو جائے گا کسی اور کا, کچھ نے کم اٹھائیں. جب اس اندھیری سرنگ سے باہر نکلے تو دیکھا کہ وہ کنکر نہیں تھے, وہ تو ہیرے تھے. اب جنہوں نے کم اٹھائیں وہ پچھتانے لگے کہ زیادہ کیوں نہ اٹھا لیں, اور جنہوں نے بالکل بھی نہیں اٹھائیں وہ اور زیادہ پچھتائے. تو یہ زندگی کی گھڑیاں بھی ایسی ہیں, یہاں پہ نیکیاں جو ہیں کنکریوں کی طرح بکھری پڑی ہیں, ہمیں ذرا سی ایفرٹ کر کے ان کو اٹھانا ہے بس. اگر اٹھا لی نا تو آخرت میں پہنچیں گے تو وہ لوگ جنہوں نے کم اٹھائی ہوں گی وہ پچھتائیں گے, کیونکہ ان کی ویلیو تب پتا چلے گی. یہ ہیرے ہیں, ہیرے, یہاں پہ ہمیں ان کی کوئی ویلیو نہیں سمجھ آتی. کر لیا تو ٹھیک ہے, کون سا فرض ہے, کون سا کیا, کتنی تاویلیں ہم اپنے آپ کو دیتے ہیں, لیکن یہ ہیرے ہیں. انسان ترسے گا کہ میں نے کیوں نہ اٹھا لی یا کیوں نہ زیادہ اٹھا لی. تو یہ وقت ہے کچھ کر لینے کا. یہ نہ ہو کہ رمضان میں تو ہم تھوڑا بہت کچھ جو بھی کر رہے ہیں کریں, اس کے بعد بس جوش ٹھنڈا ہو جائے اور پھر وہی پرانی روٹین شروع ہو جائے, وہی پوائنٹ زیرو پہ پہنچ جائیں جہاں سے سٹارٹ کیا تھا, سب بھول بھال جائیں کہ کیا حسد تھا, کیا تکبر تھا, کیا شو آف تھی, کیا سب چیزیں بھول بھلا کے بیٹھ جائیں. جیسے دودھ پہ ابال آتا ہے نا, آپ آگ بند کر دیتی ہیں تو کیا ہوتا ہے, وہ سارا نیچے بیٹھ جاتا ہے. اسی طرح رمضان میں ایک نیکی کا شوق آیا, اب جب رمضان ختم ہوا سارا ابال بیٹھ گیا. اب اس کے بعد ایسے لگا کہ جیسے کبھی اس کو ابال آیا ہی نہیں تھا. لیکن اگر آپ ہلکی ہلکی آنچ چلنے دیتی ہیں تو کیا ہوتا ہے, وہ دودھ کڑتا رہتا ہے اور کتنا مزیدار ہو جاتا ہے. ہمیں بھی یہی کرنا ہے کہ ہلکی ہلکی آنچ جاری رکھنی ہے تاکہ بعد میں بھی اتنی تیز تو آگ نہیں ہوگی, اتنا تو جوش نہیں ہوگا, لیکن کچھ نہ کچھ چلتا رہے, اس وقت ہم زیادہ جو فوکس کر رہے ہیں اس مہینے میں سبھی وہ قرآن پہ کر رہے ہیں۔ رمضان قرآن کا مہینہ ہے، کہیں ہم دورہ قرآن کر رہے ہیں، کہیں ہم قرآن کی تلاوت کر رہے ہیں، یہ بھی چھوڑنا نہیں ہے، یہ بھی لے کر چلنا ہے آگے۔ ابو امامہ فرماتے ہیں آپ صلی اللہ علیہ وسلم نے ہمیں قرآن سیکھنے کی ترغیب فرمائی، اس کی فضیلت میں فرمایا کہ ایک آپ صلی اللہ علیہ وسلم نا موٹیویٹ کر رہے تھے صحابہ کو قرآن، حالانکہ وہ تو قرآن کے بہت پڑھنے والے تھے، لیکن پھر بھی آپ صلی اللہ علیہ وسلم ان کو ترغیب دے رہے ہیں، اور فضیلت میں کیا فرما رہے ہیں، قرآن سیکھا کرو۔ اچھا صحابہ بھی اچھے تھے، انہوں نے جھٹ سے آگے سوال نہیں کیا، کیوں یہ کوئی فرض ہے کیا، ہم تو فوراً سوال کرتے ہیں نا فرض ہے کیا، تو آپ وہ خاموشی سے سنتے رہے۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا قرآن سیکھا کو، قرآن اپنے پڑھنے والے کے پاس قیامت کے دن ایسے وقت میں آئے گا جبکہ وہ بندہ سب سے زیادہ محتاج ہوگا، یعنی لک ایٹ دا ٹائمنگ، کس ٹائمنگ پہ قرآن آئے گا قیامت کے دن، جب انسان بہت سخت پریشان ہوگا، بہت مشکل ہوگا وہ وقت اس کے لیے، انسان کہے گا پریشانی میں اب میں کروں کیا، اتنے سخت وقت میں قرآن اس کے پاس آئے گا، اور ایسی بک فارم میں نہیں آئے گا جیسے یہاں پہ شکل ہے، بلکہ حدیث میں آتا ہے کہ بہت حسین شکل میں آئے گا، اور آ کے کہے گا مجھے پہچانتے ہو، انسان کہے گا تو کون ہے، اس کا مطلب ہے نا کسی اور خوبصورت شکل میں، اگر بک فارم میں ہوتا تو پھر انسان پہچان لیتا یہ قرآن ہے، وہ کہے گا میں وہی ہوں جس سے تو محبت کرتا تھا۔ جی ہاں، جس چیز سے محبت ہوتی ہے اس کو ہم اٹھا کے رکھ نہیں دیتے، جس سے محبت ہوتی ہے اس کو بار بار کھولیں گے، اس کے ساتھ وقت لگانا چاہتے ہیں، انسانوں میں بھی جس سے محبت ہوتی ہے کیا اس کے ساتھ ٹائم نہیں سپینڈ کرنا چاہتے، کرنا چاہتے ہیں نا، میکسیمم ٹائم دل چاہتا ہے بس اس کے ساتھ گزارے، جس سے بھی آپ کو محبت ہو، یا کیا چاہتے ہیں میرے سے اتنا دور ہو بس کبھی کبھی ملوں، یہ کن کے ساتھ رویہ ہوتا ہے ہمارا، جن سے کوئی زیادہ لگاؤ نہیں ہوتا۔ اگر واقعی قرآن کے ساتھ محبت ہے نا تو پھر آپ بار بار دوڑیں گے اس کی طرف۔ تو وہ کہے گا جس سے تو محبت کرتا تھا، جس کی تو عزت کرتا تھا، اور میری وجہ سے تو راتوں کو جاگتا تھا، دن کو مجھے پڑھنا چاہتا تھا۔ اچھا اب دیکھیں وہ یہ نہیں بتا رہا میں کون ہوں، تو اب اس نے خود جان لیا کہ یہ کون ہے، وہ آدمی کہے گا تو قرآن ہے۔ کیسے اس نے سمجھا؟ کیونکہ اس کو پتا ہے کہ میں اپنا دن اور رات تو صرف قرآن کے ساتھ ہی بزی رہتا تھا، سبحان اللہ۔ اب قرآن اس کو اللہ کے حضور لے کر جائے گا، بادشاہت شہنشاہی جو ہے وہ اس کی رائٹ سائڈ پہ ہوگی، جنت اس کی لیفٹ سائڈ پہ کر دی جائے گی، اور اس کے سر کے اوپر بادشاہی کا تاج رکھا جائے گا، جیسے کسی کو بہت آنر دیا جاتا ہے تو اس کو تاج پہنایا جاتا ہے نا، اور اس کے جو مسلمان پیرنٹس ہوں گے ان کو دو غلے پہنا جائیں گے، ٹو لانگ ڈریسز، جن کی قیمت پوری دنیا سے زیادہ ہوگی۔ وہ پوچھیں گے یا اللہ یہ کس وجہ سے ہمیں پہنائے گا، تو کہا جائے گا تمہاری اولاد نے بیٹا یا بیٹی اس جو وہ قرآن پڑھتی تھی اس کی وجہ سے۔ اب سوچیں اگر والدین کا اتنا اکرام ہو رہا ہے تو جو پڑھنے والا ہے اس کی کتنی عزت ہوگی اس دن، اور اگر قرآن کا ساتھ چھوڑ دیا تو سخت پریشانی کے وقت میں وہ اور کون ہوگا جو آئے گا اور ہماری وہاں پہ خلاصی کرائے گا، وہ کون سی چیز ہوگی جس کو دکھا کے ہم کہیں گے یا اللہ ہمیں آج بخش دے، کیا وہ ہمارے گھر ہوں گے، کیا ہم آج جا کے کہیں گے اللہ ہم جاب بہت اچھی کرتے تھے، یا کہیں گے اللہ ہمارے پاس ڈگریاں بہت بڑی بڑی تھی، یا ہم کہیں گے اللہ ہماری گھر بہت شاندار تھے، یا یہ کہیں گے کہ ہمارے پاس مصروفیت بہت زیادہ تھی، کیا کہیں گے ہم؟ پیاری بہنوں زندگی تو ایسے تیزی سے ہمارے ہاتھوں سے نکلی جا رہی ہے، وقت رک نہیں رہا، اور ہمارے بس میں روکنا ہے بھی نہیں، پھر جہاں اور زندگی کے سارے کام چل رہے ہیں نا وہاں قرآن کی تعلیم، قرآن کو سمجھنا، اس کو پڑھنا، اس کو یاد کرنا، اس کے اوپر بھی توجہ دینی ہے، کیونکہ اس نے ہمارا سفارشی بننا ہے قیامت کے دن، اور اس دن جب ہم چاہیں گے कि हमें कुछ ना बोलना पड़े, क्योंकि हमसे तो बोला ही नहीं जाएगा। हम चाहेंगे कोई और ही आके हमारे लिए बोल दे, उस दिन ये हमारे हक में बोलेगा, ये खुद हमें पार लगवाएगा। ठीक है, दुनिया के सारे काम बहुत इंपॉर्टेंट, ये भी जरूरियात है, इससे इनकार नहीं है, मगर क्या कयामत के दिन से भी ज्यादा इंपॉर्टेंट है? क्या उस हौलनाक दिन के मसले से भी बड़ा कोई मसला है इस दुनिया में? फिर उस दिन की तैयारी के लिए एक और जिंदगी हम कहां से लाएंगे? वो जिंदगी जिसमें कोई मसरूफियत ना हो, बस फरागत ही फरागत हो, हम अल्लाह अल्लाह करते रहें, वो कहां से मिलेगी जिंदगी? आज तक किसी को देखा तो नहीं मैंने कि उसको ऐसी जिंदगी मिल गई हो। बहुत लोग मिले, हर एज के लोग मिले, अगर कोई ऐसा नहीं दिखाई दिया जो ये कह रहा हो कि अल्लाहु अकबर, जो ये कह रहा हो कि हाँ अब मुझे फरागत हो गई है, अब मुझे बताइए मैं क्या करूं। 20 साल का जो होता है वो कहता है पढ़ाई बहुत है, अभी टाइम नहीं मेरे पास। जो 30 साल का मिलता है वो कहती है बच्चे अभी बहुत छोटे हैं। जो 40 साल की मिलती है वो कहती है बच्चों के पिक एंड ड्रॉप के बहुत काम हो जाते हैं। जो 50 साल की मिलती है वो कहती है जॉब शुरू कर दी हुई है, मसरूफियत अब बहुत है, बच्चे थोड़े बड़े हुए तो मैंने कहा जॉब कर लूं। जो 60 साल की मिलती है वो पोतों और नवासों की बेबी सिटिंग कर रही होती। जो 70 साल की मिलती है वो कहती है अब तो जहन ही काम नहीं करता। मुझे आप बताएंगी क्या सारी चीजें अहम है, और क्या इन तमाम चीजों के लिए मैं अपनी कुर्बानी दे दूं? आज आंख बंद हो जाती है तो सबके बच्चे स्कूल भी जाएंगे, सब जॉबों पे काम भी होते रहेंगे, बेबी सिटिंग भी कोई कर लेगा, पिक एंड ड्रॉप भी हो जाएंगे, मगर ये बताइए मुझे और आपको कौन बचाएगा अगले जहान में? और ये तमाम नेकियों के लिए मैं कह रही हूं, ये वक्त निकालने के लिए अपनी आखिरत के लिए, और इनमें सबसे अहम चीज है कुरान, क्योंकि इसने सिफारशी बनना। अच्छी बात है आप सबकी फिक्र कर रही हैं, आप सबको टाइम दे रही हैं, बच्चों को भी घर को भी, लेकिन असल फिक्र क्या बस यही है? या असल फिक्र ये है कि मैं अपने आप को आखरत में जहन्नुम से बचा लूं और जन्नत में दाखले की मुस्तहिक बना लूं, और ये सिर्फ इसी जिंदगी में हो सकता है, इसके बाद नहीं हो सकता। जिसके पास एक ही जिंदगी है उसने इसी में से वक्त निकालना है ना। और जो इंसान इल्म की तलब में रास्ता तय करता है, नबी अलैहिस्सलातु वस्सलाम ने फरमाया अल्लाह उसके लिए जन्नत का रास्ता आसान कर देता है। इसका मतलब है जन्नत का रास्ता बहुत मुश्किल है, दूसरी हदीस से पता चलता है बहुत मुश्किल है, उसमें बड़ी मुश्किलात हैं, बड़े सबर आजमा चीजें हैं, मगर जो इल्म लेता है ना उसके लिए वो आसान हो जाता है। हम क्या चाहते हैं, हमारे लिए जन्नत का रास्ता आसान हो कि मुश्किल हो जाए? जन्नत में पहुंचना तो चाहेंगे ना आसान हो जाए। और फरमाया फरिश्ते तालिबे इल्म पर खुश होके उनके सामने अपने पर बिछाते हैं। आप बताएं कोई और ऐसा काम जिसमें ये प्रोटोकॉल मिलता हो। और इल्म वाले के लिए आसमान और जमीन की सारी मखलूक इस्तगफार करती है, और मछलियां पानी की तह में दुआएं करती हैं इस्तगफार। ये बरकतें कहीं और आपको हासिल हो सकती? और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिससे अल्लाह भलाई का इरादा करता है उसको दीन की समझ अता फरमाता है। दिल से दुआ करें अल्लाह मुझसे भी भलाई का इरादा फरमा ले। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ए अबू जर, अगर तू कुरान की एक आयत को भी समझ ले तो ये 100 रकात नमाज पढ़ने से बेहतर है। हम कहते हैं ना बस नमाजें पढ़ लें, नफल पढ़ लें, अब मुझे नफल पढ़ने, एक आयत को भी समझना 100 रकत नमाज से बेहतर है। यानी नफल आप पढ़ें उनसे बेहतर है ये एक आयत समझना। और जो अपने आप को पूरा कुरान समझने के लिए तैयार कर ले उसने कितनी बड़ी नेकी कर ली। तो अगर इस रमजान में आपका सीना खुल जाता है कि मैं अब कुरान को नहीं छोड़ूंगी, अब ये शुरू किया है ना तो अब ये मेरे साथ रहेगा जब तक मैं जिंदा हूं, तो समझ जाइएगा कि अल्लाह ने आपसे भलाई का इरादा कर लिया, उसने आपको चुन लिया। क्या आप किसी ऐरे गहरे राह चलते से बातें करने लगती हैं? नहीं करती ना। आप उससे बातें करती हैं जिससे आपका कोई ताल्लुक होता है, जिसको अपना समझते हैं। कुरान भी अल्लाह का कलाम है, अल्लाह की बातें हैं। अल्लाह ताला उन बंदों से करता है जिनके साथ कुछ ना कुछ ताल्लुक होता है अल्लाह ताला का। तो आप भी ताल्लुक वाले बन जाएं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जमीन पे कुछ बंदे अल्लाह के अहल होते हैं, अहलुल्लाह होते हैं, यानी जैसे हम कहते हैं ना हमारे अहले खाना है, तो जमीन पे कुछ लोग होते हैं जो अल्लाह के अहल होते हैं। साहब ने पूछा वो कौन लोग होते हैं इतने खुशकिस्मत? आपने फरमाया अहलुल कुरान, कुरान वाले अल्लाह के अहल होते हैं, उसके खास बंदे होते हैं। अल्लाह उनको अपने लिए खास करता है, अल्लाह उनको अपना अहल कहता है। अहल इंसान उसी को कहता है ना जिनसे करीबी ताल्लुक होता है। तो कितना बड़ा ऑनर है ये। और हम सब देखना चाहते हैं ना अल्लाह की नजर में मेरी क्या वैल्यू है, हम जानना चाहते हैं ना ये अल्लाह ताला मेरे बारे में किस तरह से, यानी उसके हाँ मेरा क्या मकाम है। तो उलमा कहते हैं कि इसका जवाब ये है कि जितनी हम अल्लाह को अहमियत देते हैं, जो हमारी जिंदगी में अल्लाह का मकाम है वो ही अल्लाह के हाँ हमारा मकाम है। अगर मेरी जिंदगी में अल्लाह ताला फर्स्ट प्रायोरिटी पे है, हर चीज से ज्यादा मुझे अल्लाह से मोहब्बत है, हर चीज से ज्यादा मैं अल्लाह ताला को अहमियत देती हूँ, उसके हुक्मों को अहमियत देती हूँ, उसके कलाम को अहमियत देती हूँ। देखिये जिससे आपको मोहब्बत होती है ना उसके साथ उसकी बातें कितनी अच्छी लगती हैं, दिल करता है बोलते रहें, वक्त का पता ही नहीं चलता, हम सुनते जाएं। अल्लाह का कुरान उसका कलाम है। अगर हम सिर्फ जुबानी कहते हैं मुझे अल्लाह से बड़ी मोहब्बत है, लेकिन अगर आपको उसके कलाम से मोहब्बत नहीं है ना तो ये झूठी है बात, ये धोखा देना है अपने आप को। अगर आप भाग भाग के उसके कलाम की तरफ नहीं जाती ना, शौक से नहीं जाती, तो फिर धोखा है। फिर सोच लें जो हमने अहमियत कुरान को दी हुई है ना वही अहमियत है हमारी अल्लाह की नजर में भी, वही अहमियत है हमने जो अल्लाह ताला को दी हुई है, वही फिर अल्लाह हमें देता है। तो देख लें फिर हम, चाहे आप लोग कुरान के पढ़ने वाले हैं या नहीं पढ़ने वाले, कैसे पढ़ते हैं, जो पढ़ने वाले हैं वो कैसे पढ़ते हैं, कितना शौक है, कितना वक्त लगाते हैं, कितना दौड़ते हैं उसकी तरफ, कितनी मोहब्बत से उसको पकड़ते हैं। और जो नहीं पढ़ रहा है वो भी देखें कि फिर मेरी क्या अहमियत होगी अल्लाह की नजर में। मैं ताक में सजाती हूँ, मैं खूबसूरत गिलाफों में इसको रखती हूँ, लेकिन अगर मैं उसको खोलती ही नहीं, अगर मुझे यही नहीं शौक कि मेरे अल्लाह ने मुझसे क्या बातें की हैं, आई मैं देखूं तो सही मेरा रब मुझसे क्या कहता है, उसने मुझसे बात की है। कैसे हो सकता है कि किसी के लिए मोहब्बत आपके दिल में हो और आपको यही शौक ना हो कि उसने मुझसे क्या बात की है? ये नहीं है पॉसिबल। तो बातें तो बहुत हैं, मैं कितनी सारी आपके सामने अहदीस रख सकती हूँ, इसकी बरकात, इसकी रहमतें, इसमें जो हिदायत है, इसमें जो शिफा है, ये कैसे जिंदगियों को खूबसूरत बना देता है, इसके दुनिया और आखरत में क्या आपको इनाम मिलने हैं, बहुत लंबा लेक्चर हो सकता है इस पे, लेकिन वक्त इतना नहीं है। बात सिर्फ आपको ये समझानी है कि जो ये सआदत लेना चाहता है कि मेरा अल्लाह की नजर में कोई मकाम हो जाए, मुझसे अल्लाह मोहब्बत करने लगे, वो फिर कुरान को अहमियत दे। मेरा एक सवाल है आपसे, ये बताइए कि आज अल्लाह के दीन को जरूरत है क्या? यानी दुनिया में अल्लाह का दीन बहुत अरूज पा रहा है या कहीं नजर ही नहीं आ रहा? घर घर क्या अल्लाह के दीन की प्रैक्टिस हो रही है या लोग भूल चुके हैं? इस दीन की समझ क्या लोगों को है या नहीं है? बहुत फ्लरिश कर रहा है, बहुत इज्जत दी जा रही है इसको, जहां मुसलमान को देखा जाता है उसको प्रोटोकॉल दिया जाता है कि ये मुसलमान है, ऐसे हो रहा है? अगर ऐसा नहीं है तो दीन को मेरी और आपकी जरूरत है, ये दीन हमें पुकार रहा है। अगर मेरे घर को, मेरी औलाद को, मेरी जॉब को मेरी जरूरत है ना, तो इससे ज्यादा इस वक्त मेरे दीन को मेरी जरूरत है। ये सहाबा का वक्त नहीं चल रहा, यहाँ पे مطلب بہت قرآن بھی تھا، دین بھی تھا، عروج ہو رہا تھا، فتوحات بھی تھیں، لوگ دین پہ چل بھی رہے تھے، اس میں فخر بھی کرتے تھے، یہ وہ وقت نہیں ہے۔ آج یہ دین کمزور پڑ رہا ہے، آج قرآن کو کوئی پوچھنے والا نہیں ہے، تب یہ قرآن آپ کو پکار رہا ہے۔ اور اگر آج بھی پھر میں اور آپ کہیں نہیں میری مصروفیت، نہیں میرے بچے، نہیں میرا گھر، نہیں میں یہ کرتی ہوں، نہیں مجھے پاس ٹائم نہیں ہے، تو اس کا مطلب ہے کہ اگر آج میں نے اور آپ نے قرآن کو نہیں تھاما نا، تو یہ قرآن بھی ہمیں نہیں تھامے گا قیامت کے دن، یقین کریں یہ میری بات کو۔ یہ آج قرآن کی پکار ہے، اس دین کی پکار ہے، اس کو ہماری ضرورت ہے۔ یہ وہ بچہ ہے جو کمزور ہو رہا ہے آج، غیر مسلم تو چھوڑے، مسلمانوں کو نہیں اپنے دین کا پتا، ان کو نہیں پتا کہ ان کا رب ان سے کیا کہہ رہا ہے۔ اس پہ بھی میرے لیے اور چیزیں امپورٹنٹ ہیں اور یہ امپورٹنٹ نہیں ہے؟ ہم کہتے ہیں ہم کب کہہ رہے ہیں، نہیں ہم نے کب یہ کہا ہے، لیکن ابھی نہیں، ابھی نہیں تو کب؟ کب وہ وقت آئے گا، کب کریں گے؟ جب دنیا سے جانے کا ٹائم آ جائے گا۔ اللہ اکبر، آپ صلی اللہ علیہ وسلم نے فرمایا، اتنی پیاری حدیث ہے کہ آدمی، جو آدمی اسلام کو زندہ کرنے کے لیے علم حاصل کرتا ہے، یعنی آج دیکھیں نا اسلام کے اوپر کتنا مشکل وقت ہے، لیکن جو اسلام کو زندہ کرنے کے لیے علم حاصل کرتا ہے کہ اسلام گھر گھر میں زندہ ہو جائے، کیونکہ آج زندہ نہیں ہے گھروں میں، تو جو اس کو زندہ کرنے کے لیے علم حاصل کرتا ہے اور اس علم کو لیتے ہوئے مر جاتا ہے، اللہ اکبر، تو جنت میں اس کے، یہ غور سے سنیے گا، جنت میں اس کے اور انبیاء کے درمیان صرف ایک درجے کا فرق ہوگا، اللہ اکبر۔ یعنی اس راستے میں، علم کے راستے میں چلتے چلتے آپ نے نیت اگر یہ کر لی ہے نا کہ میں نے اس دین کی خدمت کرنی ہے، میں نے اس دین کو زندہ کرنا ہے، کیا ہو رہا ہے میرے دین کے ساتھ، میرا بچہ بیمار ہو جائے تو میں، مجھے رات کو نیند نہیں آتی، میری جاب پہ کوئی مسئلہ ہو جائے تو مجھے پریشانی پڑ جاتی ہے، لیکن آج یہ دین رسوا ہو رہا ہے دنیا کے اندر، ہمیں کیا فکر ہے، ہم اپنے اپنے کاموں میں لگے، ہوتا ہے تو ہوتا پھر، یہ نہیں، بلکہ اگر مجھے یہ فکر ہو گئی ہے کہ میرا دین آج اس کا یہ حال ہو گیا کہ مسلمان اس کو چھوڑ چھوڑ بھاگ رہے ہیں، تو میں اس کے لیے علم لوں، وہ اگر پھر اس راستے میں مر بھی گئے تو اتنا بلند درجہ ملے گا جو کسی اور چیز سے حاصل نہیں ہو سکتا، کہاں یہ ہم پا سکتے ہیں، کیا شان ہوگی ان کی جن کے اور انبیاء کے درمیان صرف ایک درجے کا فرق رہ جائے گا، کون سا اور عمل لائیں گے جس سے ہم اتنا اوپر جا سکیں۔ تو آج فیصلہ کرنا ہے کہ اب اس قرآن کے بغیر نہیں، اور یہ اپنی قوت پہ بھروسہ کر کے نہیں کرنا، میری اور آپ کی ہمت تو کچھ بھی نہیں ہے، اللہ کے بھروسے پہ، اللہ تو نے مدد کرنی ہے، اللہ قدم میں نے اٹھانا ہے، تو نے تھامنا ہے، اللہ ارادہ میں نے کرنا ہے، کروانا تو نے ہے، تو اس کو ساتھی بنا لیں اس قرآن کو، جو اس کو ساتھی بنائے گا، یہ وہ ساتھی ہے جو پھر چھوڑتا نہیں ہے، یہ ان ساتھیوں کی طرح نہیں ہے جو اس دنیا کے ہیں صرف، یہ قبر میں بھی ساتھ ہوتا ہے، یہ حشر میں بھی ساتھ کھڑا ہوگا، یہ چھوڑے گا نہیں جب تک جنت تک نہ پہنچا دے۔ انسان دیکھیں ایک قدم اللہ کی طرف اٹھاتا ہے نا، ہمیں پتا ہے حدیث میں 10 قدم اللہ آتا ہے اس کی طرف، انسان چل کے جاتا ہے، اللہ دوڑ کے آتا ہے، تو پہلا قدم کس نے اٹھانا ہے؟ ہم نے، ہم اٹھائیں گے پہلا قدم تو اللہ تھام لے گا، ڈرتے کیوں ہو، قدم اٹھا کے تو دیکھو، پھر دیکھو اللہ تعالیٰ کیسے تھامتا ہے، اللہ وقت میں کیسے برکتیں ڈالتا ہے، تمہارے سارے کام ہو جائیں گے، یہ کام بھی ہوگا، ہم کم از کم اللہ کو کہنے کے قابل تو ہوں گے کہ اللہ جب تیرا دین گر رہا تھا نا، اس وقت میں نے اپنے سارے کاموں میں سے وقت نکالا کہ میں تیرے دین کو زندہ کرنے کے لیے آ گیا ہوں، میں نے تیرے قرآن کا پرچم اس وقت تھاما تھا جب کوئی تھامنے کو تیار نہیں تھا، جب سب لوگ چھوڑ کے بھاگ رہے تھے، جب کسی کے پاس وقت نہیں تھا، اللہ تب میں نے وقت نکالا تھا، کم از کم کوئی حجت تو قائم کریں، کم از کم کوئی ایکسکیوز تو ہو جائے ہمارے پاس بخشش کے لیے۔ انشاءاللہ تعالیٰ ارادہ کرنا ہے، وقت کی کمی ہے، मैं बस इतना ही कह सकती हूँ और यही दुआ कर सकती हूँ कि अल्लाह करे ये बातें दिल में जगह पकड़ लें, अल्लाह करे कि हम अमली कदम उठाएं। अल्हम्दुलिल्लाह ये भी खुशकिस्मती है हमारी कि अल्हम्दुलिल्लाह रमज़ान के बाद ही हमारे या रहमा इंस्टीट्यूट में 30वां पारा इंशाल्लाह ताला हम कर रहे हैं उसकी तफसीर, और अगस्त में हमारे नए कोर्स शुरू हो रहे हैं। अभी से खुद को रजिस्टर कर लें, हमारी वेबसाइट पे आपको इसकी सारी इंफॉर्मेशन मिल जाएगी। अभी से अपना अमली कदम उठाएं, सिर्फ इरादा ना करें रमज़ान के बाद। ये सारे इरादे शैतान ने ऐसे आके तुड़वाने हैं कि तुम किधर चली भी हो, तुमसे कहाँ होगा, वो ऐसा आपको झाग की तरह बिठा देगा ना। तो उसकी बात में आने से पहले अभी से अपने आप को कहीं जोड़ ले, कहीं पे भी जोड़े, जरूरी नहीं हमारे साथ, कहीं पे भी जोड़े, लेकिन कुरान के बगैर नहीं। आप आज की दुआ जो है, ये इस दुआ से मुझे बहुत मोहब्बत है, इस वजह से मैं ये दुआ मैं चाह रही थी कि आप लोगों को जरूर, हालांकि ये एक लंबी दुआ है जिसका ये एक हिस्सा है, लेकिन जो कोई दिल से मांगना चाहे तो ये दुआ बहुत प्यारी है, उसको बहुत अच्छी लगेगी। दुआए अल्लाहुम्मा इन्नी अस्अलुका हुब्बका, ए अल्लाह मैं तुझसे तेरी मोहब्बत का सवाल करती हूँ। वह हुब्बा मैं युहिब्बुका, अल्लाह उसकी मोहब्बत का सवाल करती हूँ जो तुझसे मोहब्बत करता हो, जो भी तुझसे मोहब्बत करता हो मुझे भी उससे मोहब्बत हो जाए। वह हुब्बा अमलन युकर्रिबुनी इला हुब्बिक, और ए अल्लाह मैं उस काम की मोहब्बत का, उस अमल की मोहब्बत का जो मुझे तेरी मोहब्बत से करीब कर दे, उसका सवाल करते कि अल्लाह तेरी मोहब्बत भी मुझे मिल जाए, हर उस बंदे से भी मैं मोहब्बत करूं जो तुझसे मोहब्बत करता हूँ, हर वो अमल मुझे महबूब हो जाए जो मुझे तेरी मोहब्बत से करीब कर दे। मोहब्बत ही मोहब्बत है इस दुआ में, तो वो सारे काम भी बड़े प्यारे हो जाएंगे अगर हम ये दुआ मांगे जिसमें हमें अल्लाह ताला की मोहब्बत मिल जाए। तो और ऐसी कंपनी भी इसमें मांग ली जो उन लोगों की जो तुझसे मोहब्बत करते हैं। अगर ये दुआ दिल से करेंगे तो ऐसे अमल की जरूर तौफीक मिल जाएगी। आज का जो जिक्र है वो बताने से पहले आपको एक हदीस बताना चाहती हूँ कि आप सल्लल्लाहु अलैहि वसल्लम ने, हदीस का मफहूम है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने बताया हमें कि जन्नत वालों को सिर्फ एक हसरत होगी, वैसे तो उनको सब चीज मिल गई है ना, तो उनको किसी चीज की और हसरत नहीं होगी, सिर्फ एक हसरत होगी उनको, और वो क्या होगी कि हमें दुनिया में हमने कोई एक घड़ी भी ऐसी क्यों गुजारी जिसमें अल्लाह की याद नहीं थी। वो उस पर अफसोस करेंगे, हाय क्यों इतनी सारे वक्त मुझे मिले, मैंने क्यों नहीं अल्लाह को याद किया, क्यों नहीं अल्लाह का जिक्र कर लिया। तो ये जो जिक्र मैं आपको आज बताने जा रही हूं ये इतना प्यारा जिक्र है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो बिस्तर पर सोने के लिए आए और ये जिक्र कर ले तो वो ऐसे है जैसे इसने तमाम मखलूकात के बराबर अल्लाह की हमदो सना कर ली। सुभान अल्लाह, इतनी अल्लाह की हमदो सना उसने कर ली कि तमाम मखलूकात के बराबर कर ली सिर्फ एक जिक्र ये करने से, तो ये कितना बड़ा जिक्र है सोचें। और ये जिक्र क्या है, खूबसूरत जिक्र, जैसे हमने कल कहा था अल्हम्दुलिल्लाह से शुरू होने वाला जिक्र किया था, ये भी अल्हम्दुलिल्लाह से शुरू होता है। अल्हम्दुलिल्लाहिल्लज़ी कफ़ानी व आवानी, अल्हम्दुलिल्लाह जिसने मेरी किफायत की और मुझे रहने की जगह इनायत फरमाई। अल्हम्दुलिल्लाहिल्लज़ी अतअमनी व सक़ानी, अल्लाहु अकबर, तमाम शुक्र तमाम तारीफ उस अल्लाह के लिए जिसने मुझे खिलाया और पिलाया, यानी पूरा दिन खत्म करके ना आप कितनी प्यारी अल्लाह की हम्द कर रहे हैं, उसने खिलाया, उसने मुझे पिलाया, उसने मुझे मेरी किफायत की, उसने मुझे रहने की जगह दी। अल्हम्दुलिल्लाहिल्लज़ी मन्ना अलैया फअफ़दला, और तमाम तारीफ उस अल्लाह के लिए जिसने मुझ पर एहसान किया और मुझे बहुत ज्यादा किया मेरे ऊपर ऐसा। अल्लाहुम्मा इन्नी अस्अलुका बिइज्जतिका, अब इसके अंदर साथ एक दुआ भी है, ए अल्लाह मैं तुझसे तेरी इज्जत के वास्ते से सवाल करती हूँ। अन के तू नज्जीनी तू नज्जियनी मिनन्नार, کہ تو نجات دے دے مجھے آگ سے، مجھے آگ سے بچا لے. تو آپ نے یہ اگر کلمات رات کو سوتے وقت کہہ لیے تو کتنی بڑی آپ نے اللہ کی حمد و ثنا کر دی. اللہ تعالیٰ ہمیں توفیق دے کہ ان دعاؤں کو ہم دل سے مانگیں، اور اللہ تعالیٰ ہماری ان دعاؤں کو قبول فرما لے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.